यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भिजिट भिसा प्रकरणको विषयलाई लिएर प्रतिनिधि सभाको बैठक निरन्तर अवरूद्ध। आगामी वर्षको बजेटको कार्यान्वयनबाट आर्थिक गतिविधिमा विस्तार, रोजगारी सृजना र पूर्वाधार आयोजनाहरू निर्धारित समयमै सम्पन्न हुने उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको विश्वास। सार्वजनिक यातायातको क्षेत्रमा हड़ताल नगर्न यातायात व्यवसायीहरूको नाममा सर्वोच्च अदालतद्वारा अल्पकालीन अन्तरिमादेश जारी। आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै ट्रम्प प्रशासनद्वारा 12 देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध, 7 देशलाई आंशिक प्रतिबन्ध। र आईसीसी विश्वकप लीग टू अन्तर्गत गैराती सम्पन्न खेलमा नेपालद्वारा नेदरल्याण्डस 5 विकेटले पराजित।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14## डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रिय सभामा आर्थिक वर्ष 2082/83 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल शुरू भएको छ। हिजोको बैठकमा उप प्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरी प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै बजेट यथार्थपरक र कार्यान्वयन योग्य रहेको बताउनुभयो।
होटल रिसोर्ट लगायतका सूचना प्रविधि उद्योगहरूलाई विशेष उद्योग सरहको सुविधा प्रदान गर्ने, स्टार्टअप बिजनेसलाई 5 वर्षसम्म आयकरको छुट दिने, उत्पादनका हरेक क्षेत्रलाई इन्करेज गर्ने, त्यस प्रकारको प्रस्तावहरू यसमा गरिएको छ। आयोजना व्यवस्थापनको क्षमता बढाउने, नीतिगत सुधार र बजेट कारणका विषयहरूमा सम्बन्धित मन्त्रालयहरूले अग्रसरता लिने र शीघ्र निर्णय र अन्तरनिकाय समन्वय गर्ने, यी यस्ता विधिहरूद्वारा बजेटको कार्यान्वयनलाई प्रभावकारी बनाउने, यथार्थपरक खर्च र कार्यान्वयन योग्य विनियोजन प्रस्ताव सहित यो प्रस्तुत भएको छ।
अर्थमन्त्री पौडेलले बजेटको कार्यान्वयनबाट आर्थिक गतिविधि विस्तार हुने, निजी क्षेत्रको लगानी बढ़ने, रोजगारीका अवसरहरू सृजना हुने, पूर्वाधार आयोजनाहरू निर्धारित समयमा सम्पन्न भई आर्थिक वर्षको अन्त्यसम्ममा 6% आर्थिक वृद्धि हासिल हुने अनुमान रहेको उल्लेख गर्नुभयो। अर्थमन्त्री पौडेलले बजेटमा केही महत्वपूर्ण नीतिगत सुधारको प्रस्ताव गरिएको र विकासका लागि वैकल्पिक वित्त व्यवस्थापन गर्ने सोचलाई जोड़ दिएको बताउनुभयो। यस्तै अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षको बजेट कुल जीडीपीको 28% हाराहारीमा राखिएको र चालू खर्चको दायरालाई नियन्त्रणमा राख्ने बजेटले लक्ष्य लिएको बताउनुभयो। अर्थमन्त्री पौडेलले पूँजीगत खर्च बढ़ाउनु पर्ने आवश्यकता र स्रोत व्यवस्थापनको सीमाका बीच पूँजीगत खर्चतर्फ 16% वृद्धि हुने गरी प्रस्ताव गरिएको, प्रदेश र पालिकाहरूमा जाने वित्तीय हस्तान्तरण वृद्धि गरिएको र राजस्वले कुल खर्चको 67% खर्च धान्न सक्ने गरी प्रस्ताव गरिएको बताउनु। बैठकमा आर्थिक वर्ष 2082/83 राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिने सत्तापक्षका सांसदहरूले मुलुक सम्पत्ति शुद्धिकरणको सघन अनुगमनमा पर्नुको कारण र कमजोरीहरू औल्याउँदै आर्थिक सुशासन कायम गर्ने गरी यथार्थपरक बजेट आएको बताउनुभयो। उहाँहरूले बजेटले संघीय सबलीकरण, सन्तुलित विकास, जलविद्युत उत्पादन र प्रसारण, ऊर्जा चुहावट न्यूनीकरण, वातावरण संरक्षणका क्षेत्रमा महत्वपूर्ण व्यवस्थापन गरेको उल्लेख गर्नुभयो। त्यसै गरी प्रतिपक्षका सांसदहरूले अपेक्षा अनुसारको बजेट आउन नसकेका कारण जनतामा निराशा पैदा भएको, सामाजिक न्याय, सुशासन, समृद्धिको कार्यान्वयन हुने गरी बजेट प्रस्तुत नभएको बताउनुभयो। उहाँहरूले बजेटमा पूँजीगत खर्चतर्फ स्रोतको सुनिश्चितता नदेखिएकोले लक्ष्य अनुसार आर्थिक वृद्धि हासिल गर्नमा असर पार्न सक्ने, कृषि उत्पादन र बजारीकरण क्षेत्रमा अपेक्षाकृत बजेट विनियोजन हुन नसकेको उल्लेख गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक आज दिउँसो 1:15 बज्नेछ। भिजिट भिसा प्रकरणको विषयलाई लिएर अवरूद्ध प्रतिनिधि सभाको बैठक हिजो पनि बस्न सकेन। प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर आज दिउँसो 1 बजेका लागि सारिएको छ। यसअघि हिजो दिउँसो 1 बजेका लागि बोलाइएको बैठक भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाका विषयमा सत्तापक्ष र प्रतिपक्ष आफ्नै अडानमा रहेपछि सूचना टाँस गरी 3 बजेसम्मका लागि स्थगित गरिएको थियो। 3 बजेका लागि बोलाइएको बैठक पनि बस्न नसकेपछि पुनः सूचना टाँस गरी दिउँसो 1 बजे बैठक बस्ने समय निर्धारण गरिएको छ। संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जारी गर्नुभएको सूचनामा विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसकेकाले आज दिउँसो 1 बजे बस्ने गरी समय परिवर्तन गरिएको उल्लेख गरिएको छ। मंगलबार पनि बिहान 11 बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक बस्न नसकेपछि सूचना टाँस गरी हिजो 1 बजेसम्मका लागि स्थगित गरिएको थियो। यसैबीच प्रतिनिधि सभाको गतिरोध अन्त्य गर्ने सम्बन्धमा सभामुख देवराज घिमिरेले हिजो पनि सत्तापक्षीय र प्रतिपक्षी दलका प्रमुख र मुख्य सचेतकहरूसँग छलफल गर्नुभएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा सभामुख घिमिरे सहित विभिन्न राजनैतिक दलका प्रमुख सचेतकहरूको बैठकमा सत्तापक्ष र विपक्षी दलहरू आफ्नो अडानमा रहेपछि बैठक बिना निष्कर्ष सकिएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ। प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने, भिजिट भिसामा भएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने अडान राखेका छन्। सत्तापक्षीय दलहरूले भने भिजिट भिसा प्रकरणका विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको र गृहमन्त्री लेखकको सम्बन्धमा कतै उजुरी नपरेकोले राजीनामा दिन नपर्ने बताउँदै आएका छन्। यसैबीच गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने बताउनु भएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको हिजोको बैठकमा गृहमन्त्री लेखकले समितिमा जवाफ दिँदा सबै सांसदहरूले जवाफ नपाउने भएकाले संसदमै जवाफ दिने गरी व्यवस्था मिलाइदिन समिति सदस्यहरूसँग आग्रह गर्नुभयो। यसैगरी गृहमन्त्री लेखकले राजतन्त्र पक्षधर नेताहरूका लागि खटाइएका सुरक्षाकर्मी राजतन्त्रको पक्षमा आन्दोलन गर्न छोडेसँगै पुनः खटाइने बताउनुभयो। सरकारले हुलाक सेवा, गोर्खापत्र, रासस र सड़क सुरक्षाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। यही जेठ 15 र 19 गते बसेको मन्त्री परिषदको बैठकको निर्णय सार्वजनिक गर्न हिजो संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले मूल्य अभिवृद्धि कर 27 संशोधन नियमावली 2082, अन्त शुल्क 27 संशोधन नियमावली 2082 र भन्सार 16 संशोधन नियमावली 2082 स्वीकृत गर्ने र सोको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको जानकारी दिनुभयो।
थाइल्याण्डको राजधानी ब्याङ्ककमा 2082 असार 4 गतेदेखि 6 गतेसम्म आयोजना हुने ह्यान्ड इन ह्यान्ड इन्भेस्टमेन्ट डायलग फर एजिया एन्ड प्यासिफिक विषय कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्री माननीय रामनाथ अधिकारीलाई सहभागी हुन स्वीकृति दिने, जर्मनीमा आयोजना हुने युनाइटेड नेसन्स क्लाइमेट चेन्ज कन्फरेन्स ASP 62 सहभागी हुन वन तथा पर्यावरण मन्त्रालयका सचिवलाई स्वीकृति प्रदान गर्ने, बेजिङ CBD मल्टिनेशनल इन्टरप्राइजेस कन्फरेन्स एन्ड एजिया मेयर्स फोरममा सहभागी हुन ललितपुर महानगरपालिकाका प्रमुख श्री चिरिगाउँ महोत्सवलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ।
पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं मन्त्री गुरूङले भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले उठाएका विषयमा सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने भन्नुहुँदै दलहरू बीच निरन्तर छलफल भइरहेकाले छिट्टै समस्या समाधान हुने बताउनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलीय व्यवस्थामा दल समावेशी भएपछि मात्रै राज्यका अन्य संरचना समावेशी हुन सक्ने बताउनु भएको छ। राष्ट्रिय समता दिवस तथा छुवाछुत मुक्त राष्ट्र घोषणाका सन्दर्भमा नेपाली कांग्रेस दलित समुदाय समन्वय तथा सशक्तिकरण विभागले हिजो पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले निरंकुश शासन व्यवस्थामा दलीय समुदायले भोगेका भेदभाव विरूद्ध आवाज उठाउने पहिलो पार्टी नेपाली कांग्रेस भएको बताउनुभयो। सर्वोच्च अदालतले पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा विरूद्ध परेको ज्यान मुद्दाको उजुरीमा अनुसन्धान अघि बढ़ाउन आदेश दिएको छ। प्रधान न्यायाधीश प्रकाश मान सिंह रावत सहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, डाक्टर मनोज कुमार शर्मा र डाक्टर कुमार चुडालको इजलासले पूर्व सभामुख सापकोटा विरूद्ध काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान अघि बढ़ाउन आदेश दिएको हो। बाह्र वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा हिजो सर्वोच्चको संवैधानिक इजलासले उत्प्रेषण आदेश जारी गरेपछि सापकोटा विरूद्ध पूर्व ऊर्जा मन्त्री एवं काभ्रे एकका माओवादी सांसद सूर्यमान दोङ विरूद्ध अनुसन्धान हुने भएको हो। सर्वोच्च अदालतले सार्वजनिक यातायात सेवामा बन्द हड़ताल नगर्न यातायात व्यवसायीको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले हिजो नागरिकलाई प्रत्यक्ष असर पर्ने सार्वजनिक यातायात सेवामा बन्द हड़ताल नगर्न अल्पकालीन आदेश दिएको हो। अदालतले अल्पकालीन आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। अधिवक्ता विमल पोखरेलले सार्वजनिक यातायात ठप्प पारी व्यवसायीहरूले नागरिकको संवैधानिक हक हनन गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले युवाका लागि उद्यमशीलता र रोजगारी सिर्जनामा सरकारको उच्च प्राथमिकता रहने बताउनु भएको छ। काठमाण्डुमा हिजो आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वदेशमै उद्यमशीलता र रोजगारी सिर्जना गर्ने युवाका साथमा सरकार रहने भएकाले उच्च मनोबल र आत्मविश्वास लिएर काम गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओली समक्ष निर्यात व्यवसायी महासंघ नेपालले निर्यात वृद्धि गरी राष्ट्रिय पूँजी निर्माण, रोजगारी वृद्धि र आयात प्रतिस्थापनका विषयमा विभिन्न सुझावहरू बुझाएको छ। महासंघको नवनिर्वाचित टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा हिजो प्रधानमन्त्री ओलीलाई सात बुँदे सुझाव पत्र बुझाएको हो। महासंघले आगामी आर्थिक वर्षको बजेटमा आर्थिक वृद्धि र निर्यात व्यवसायलाई प्राथमिकता दिने रणनीतिको कार्यान्वयन, लगानी वृद्धि र पर्यटन आकर्षणका लागि सन् 2026 देखि 2030 सम्मलाई निर्यात वर्ष घोषणा गरी सरकार र निजी क्षेत्रको सहकार्य बढ़ाउन आग्रह गरेको छ। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले राजनैतिक स्थायित्व प्रदान गरी आर्थिक विकास गर्नु वर्तमान सरकारको प्राथमिकता रहेको बताउनु भएको छ। सुदूरपश्चिम प्रदेश लगानी तथा विकास तयारी सम्मेलनलाई हिजो धनगढ़ीमा सम्बोधन गर्नुहुँदै मन्त्री डाक्टर राणाले लगानी मैत्री नीति तथा कानूनहरू निर्माण गरेर लगानीका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति सरकारले लिएको बताउनुभयो। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2082-83 नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। कर्णाली प्रदेश सभाको हिजो बसेको बैठकमा कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका जानु भएकाले सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मियाले कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। कर्णालीको पूर्वाधार निर्माणका साथ शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, जड़ीबुटीको प्रवर्धनका साथै 10 राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न खेल व्यवस्थापनलाई प्राथमिकतामा राख्दै 118 बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। पक्की सिंचाई कुलो बनेपछि भोजपुर नगरपालिकाको भंगेरीवासीलाई सहज भएको छ। श्रमदान सहित 53 लाख रूपियाँ लागतमा पक्की कुलो निर्माण भएपछि वर्षौंदेखि पानीको समस्या झेल्दै आएका किसानले राहत महसुस गरेका छन्। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
खेतीको सिजनमा पानीको समस्या झेल्दै आएका भोजपुर नगरपालिका छ भंगेरीका किसानको समस्या अन्त्य भएको छ। 53 लाख लागतमा ओडारे भण्डारे पक्की सिंचाई कुलो निर्माण भएपछि किसानको वर्षौंदेखिको समस्या अन्त्य भएको हो। कुलो निर्माण भएपछि ओडारे खोलाबाट पानी ल्याएर सहज रूपमा खेती गर्ने अवस्था बनेको किसानको भनाइ छ। स्थानीय किसान रीता कोइराला: यहाँ केन्द्र सरकार, प्रदेश सरकार, स्विस सरकार र स्थानीय तहको लागत साझेदारीमा सिंचाई कुलो निर्माण गरिएको हो। ओडाको पहलमा यहाँ 923 मिटर सिंचाई कुलो निर्माण सम्पन्न गरिएको ओडा अध्यक्ष शैलेन्द्र कार्कीले बताउनुभयो। निर्माणको काम सम्पन्न भएर पानी सुचारू गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रदीप तामाङले बताउनुभयो। कुलो निर्माणले खडेरीमा खेतीको लागि आकाश हेरेर बस्नुपर्ने अवस्थाको अन्त्य भएको उहाँको भनाइ छ।
हामीले सोचेको भन्दा नै धेरै अगाडि काम सकियो र यसमा अब सबै किसानहरूलाई पहिलाको भन्दा धेरै नै
कुलो निर्माणले धान बालीसँग हिउँदको समयमा तरकारी तथा नगदे बाली खेतीका लागि सहजता हुने स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
हेटौडा र काठमाडौँ जोड्ने प्रमुख मार्ग कान्ति लोकपथ हिजोदेखि चार दिनका लागि पूर्ण रूपमा बन्द भएको छ। बगुवा बागमती खोलामा निर्माणाधीन बेली ब्रिजको काम सम्पन्न गर्नुपर्ने भएकाले हिजोदेखि 24 गतेसम्म उक्त सड़क खण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। प्रशासनले यात्रु र सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। राप्ती लोकमार्ग अन्तर्गत राम्री कपुरकोट सड़क खण्ड अन्तर्गत मर्मत तथा स्तरोन्नतिका लागि भोलिदेखि असार 1 गतेसम्म बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गर्दै राम्री कपुरकोट खण्ड दिउँसो 11 बजेबाट बेलुकी 5 बजेसम्म बन्द हुने जनाएको छ। आज विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। प्रत्येक वर्ष 5 जूनमा विश्व वातावरण दिवस मनाइन्छ। संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रम यूएनईपीको नेतृत्वमा मनाइने विश्व वातावरण दिवस 2025 मूल नारा प्लास्टिक प्रदूषणको अन्त्य रहेको छ। वातावरण दिवसका अवसरमा शुभकामना दिनुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहाय प्रसाद यादव र प्रधानमन्त्री केपी शर्मा ओली लगायतले वातावरण संरक्षणका लागि सबैले एकजुट हुनुपर्ने बताउनु भएको छ। हुलाक सेवा विभागले नेपाली मौलिक कृषि उत्पादन तथा प्रसिद्ध मानव चित्र अंकित हुलाक टिकटहरू हिजोदेखि प्रचलनमा ल्याएको छ। 10 रूपियाँ मूल्य अंकित टिकटमा नेपालका मौलिक कृषि उत्पादनहरू रायो, साग, सुन्तला, पशुजन्य उत्पादनहरू खरी बाख्रा, नौमुठे गाई, पारकोट भैंसी, तिमे भैंसी, असला माछा लगायतका चिन्हहरू अंकित गरिएको छ। विभागमा हिजो आयोजित कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले हिजोदेखि प्रचलनमा ल्याइएका ती छुट्टा छुट्टै टिकटमा प्रथम दिवसीय टाँचा लगाउनुभयो। कार्यक्रममा संचार मन्त्री गुरूङले राष्ट्रिय सन्त स्वामी श्री परमानन्द सरस्वती महाराज र कृषि वस्तुको योगदानको स्मरण गर्नुहुँदै हुलाक टिकट प्रचलनमा ल्याएकोमा खुशी व्यक्त गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। ट्रम्प प्रशासनले सुरक्षा जोखिमको आधारमा 12 देशबाट अमेरिका आउने नागरिकलाई यात्रा प्रतिबन्ध लगाएको घोषणा गरेको छ। प्रशासनले अफगानिस्तान, म्यानमार, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनको यात्रामा पूर्ण प्रतिबन्ध लगाएको घोषणा गरेको हो। 7 देशलाई भने आंशिक प्रतिबन्ध लगाइएको जनाइएको छ। बरूण्डी, क्युबा, लावोस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलालाई यात्रामा आंशिक प्रतिबन्ध लगाइएको छ। यस घोषणा पत्रमा कानूनी रूपमा स्थायी निवासी, पहिले नै भिसा लिइएका, केही विशेष भिसा श्रेणीहरू र ती व्यक्तिहरू जसको प्रवेशले अमेरिकाको राष्ट्रिय हितलाई सहयोग गर्छ त्यस्ता व्यक्तिहरूलाई भने प्रतिबन्धको नियम लागू नहुने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। युरोपेली पत्रकार महासंघ ईएफजेले इजरायली आक्रमणलाई पत्रकारहरूमाथिको अकल्पनीय नरसंहार भन्दै सन् 2023 अक्टोबरदेखि गाजामा आक्रमणको क्रममा 200 पत्रकार तथा मीडियाकर्मीको हत्या भएको जनाएको छ। बुडापेस्टमा 2 दिनको बैठकपछि जारी गरिएको विज्ञप्तीमा ईएफजेले गाजामा पत्रकार सहित आम नागरिकमाथि भएको घातक हमलाको निन्दा गरेको छ। अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू र संयुक्त राष्ट्र संघीय निकायले इजरायली आक्रमणलाई नरसंहारको रूपमा वर्णन गरिरहेका बेला इजरायली सेनाले युद्ध अपराधका साक्षीहरूलाई चुप गराउन गाजामा मीडिया बन्द गर्न खोजिरहेको विज्ञप्तीमा उल्लेख छ। ईएफजेले पत्रकार लगायत नागरिकहरूको नरसंहार अन्त्य गर्न, अपराधीलाई दण्डमुक्त गर्ने परिपाटीको अन्त्य गर्न र गाजामा तुरून्तै अन्तर्राष्ट्रिय मीडियाको पहुँच कायम गर्दै युद्ध विरामको आह्वान गरेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले स्रोतको प्रभावकारी उपयोग गर्ने गरी आर्थिक वर्ष 2082-83 को बजेट आएको बताउनु भएको छ। नेपाल पूर्वाधार पत्रकार समाजले बुधबार ललितपुरमा आयोजना गरेको छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले पूर्वाधार निर्माणमा देशको आवश्यकता र उपलब्ध स्रोतको बीचमा रहेर स्रोतको दुरूपयोग हुन नदिने गरी बजेट आएको बताउनुभयो। उप प्रधानमन्त्री पौडेलले निर्माण सामग्रीको अभावमा निर्माणका कामहरू प्रभावित बन्नु हुँदैन भन्दै वातावरणीय अध्ययन गरेर उपयुक्त स्थानबाट मात्रै खानीजन्य र नदीजन्य सामग्रीहरू उत्खनन गर्ने व्यवस्था गरिने उल्लेख गर्नुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले बजेटले अघि सारेका योजना तथा कार्यक्रमहरूको कार्यान्वयनको अवस्थाको प्रभावकारी र चुस्त नियमन गरिने बताउनुभयो। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले चालू आर्थिक वर्षको बजेटमा पूँजीगत खर्च वृद्धि भए पनि आशातीत वृद्धि हुन नसकेको उल्लेख गर्नुभयो। चालू आर्थिक वर्षको वैशाख महिनासम्ममा काँकड़ भित्ता नाका हुँदै नेपालबाट 35,62,97,000 मूल्य बराबरका नेपाली उत्पादन बंगलादेश निर्यात भएका छन्। यस अवधिमा बंगलादेशबाट नेपालमा 4,75,08,00,000 मूल्य बराबरका माल सामानहरू आयात भएका छन्। काँकड़ भित्ता स्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख सुभाष पाण्डेले बंगलादेशबाट सबैभन्दा धेरै 1,78,42,00,000 मूल्य बराबरको अपरशोधित जुट नेपाल आयात भएको छ। काँकड़ भित्ताबाट 30,27,79,000 मूल्य बराबरको खुदो बंगलादेश निर्यात भएको छ। भाटभटिनी समूहले बैरुवाको विशेष आर्थिक क्षेत्रमा गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने भएको छ। समूहका अध्यक्ष मीनबहादुर गुरुङ, व्यवसायी उमेश श्रेष्ठ सहितको टीमले उद्योगको जग पूजा सहित बुधबार शिलान्यास गर्नु भएको छ। त्यस उद्योगले करिब 1,200 जनालाई रोजगारी प्रदान गर्ने लक्ष्य राखिएको छ। अन्तर्राष्ट्रिय मापदण्डमा तयार पारिने त्यस उद्योगमा आधुनिक मेसिनरी, स्वास्थ्य सुरक्षा र स्वच्छ वातावरणीय प्रणालीको प्रबन्ध गर्नुका साथै 1 मेगावाट भन्दा बढ़ीको सौर्य ऊर्जा प्रणाली र ब्याट्री ऊर्जा भण्डारण रहने गरी निर्माण गरिने भएको छ। उद्योगमा समूहले करिब 1.5 अर्ब रूपियाँ लगानी गर्ने तयारी गरेको छ। बुधबार नेपाली शेयर बजारको परिसूचक नेप्से दोहोर अंकले घटेको छ। यस दिन नेप्से परिसूचक 11.97 अंकले घटेर 2,646.95 को बिन्दुमा कायम भएको छ। बुधबार 313 कम्पनीहरूका 1,37,82,000 शेयरहरू 5,16,33,34,000 रूपियाँमा किनबेच भएका छन्। जेठको प्रारम्भमा नै वर्षा भएपछि पर्वत जिल्लामा जेठ महिनाको तेस्रो सातादेखि नै धान र कोदोको रोपाई शुरू भएको छ। जिल्लाका उच्च पहाड़ी भूभाग तथा सिमसार क्षेत्रमा धान रोपाई र अन्य स्थानमा कोदो रोपाई शुरू भएको हो। गत वर्ष लामो समयसम्म खडेरी पर्दा समयमा धान रोप्न नपाएका स्थानीय कृषकले यस वर्ष भने मध्य जेठमा नै धान र कोदो रोपाई शुरू गरेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। आईसीसी विश्वकप लीग टू अन्तर्गत गैराती सम्पन्न खेलमा नेपाल विजय भएको छ। स्कटल्याण्डको डुण्डे स्थित फोर्थ हिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्डसलाई 5 विकेटले पराजित गर्दै विजय भएको हो। नेदरल्याण्डसले दिएको 226 रनको लक्ष्य नेपालले 47.1 ओभरमा 5 विकेट गुमाउँदै पूरा गर्यो। नेपालको जीतमा आरिफले महत्वपूर्ण अर्धशतक बनाए। उनले 99 बलमा 7 चौका र 2 छक्काको सहयोगमा 78 रनमा आउट भए। यसैगरी नेपाली टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरीले 51 बलमा 3 चौकाको सहयोगमा नट आउट 38 रन बनाए। 5 विकेटका लागि आरिफ र दिपेन्द्रले 89 रनको महत्वपूर्ण साझेदारी गरे। ओपनर कुशल भुर्तेलले 42 बलमा 3 चौकाको सहयोगमा 25 रन जोड़े। कप्तान रोहित पौडेल 39 बलमा 1 चौकाको सहयोगमा 23 रनमा आउट भए। अर्का ओपनर आसिफ शेखले 22 बलमा 3 चौका प्रहार गर्दै 19 रन बनाए। भीम सार्की 26 बलमा 1 चौकाको सहयोगमा 11 रनमा आउट भए। नेदरल्याण्डसका लागि माइकल लेभिटले 2 विकेट लिए भने भिभियन किङमा र पल भान मेकरेनले समान 1-1 विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्याण्डसले 49.1 ओभरमा 225 रनको योगफल बनाएको थियो। नेदरल्याण्डसका लागि नोहा कोर्सले 55 बलमा 5 चौकाको सहयोगमा सर्वाधिक 48 रन बनाए। यसैगरी कप्तान स्कट एडवर्ड्सले 71 बलमा 4 चौकाको सहयोगमा सर्वाधिक 46 रन जोड़े। विक्रमजीत सिंहले 38 रन बनाए। ज्याक लायन 34 बलमा 27 रन बनाएर आउट भए। नेपालका लागि सोमपाल कामीले 3 विकेट लिए भने करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान 2-2 विकेट लिए। यो जीतसँगै नेपाल 14 खेलमा 10 अंकका साथ लीगको 7 स्थानमा छ। पराजित नेदरल्याण्डस 21 खेलमा 26 अंकसहित अंक तालिकाको दोस्रो स्थानमा यथावत छ। अब मौसम सम्बन्धी जानकारी। आज देशको पहाड़ी भागमा आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेशका केही स्थान, मधेस र बागमती प्रदेश लगायत बाँकी पहाड़ी भागका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौं उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस, वर्षा 1.6 मिलिमिटर भएको छ। आज दिउँसो काठमाडौं उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। सूर्योदय आज बिहान 5:08 भयो भने सूर्यास्त भरे साँझ 6:57 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भिजिट भिसा प्रकरणको विषयलाई लिएर प्रतिनिधि सभाको बैठक निरन्तर अवरूद्ध। आगामी वर्षको बजेटको कार्यान्वयनबाट आर्थिक गतिविधिमा विस्तार, रोजगारी सृजना र पूर्वाधार आयोजनाहरू निर्धारित समयमै सम्पन्न हुने उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको विश्वास। सार्वजनिक यातायातको क्षेत्रमा हड़ताल नगर्न यातायात व्यवसायीहरूको नाममा सर्वोच्च अदालतद्वारा अल्पकालीन अन्तरिम आदेश जारी। आज विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै ट्रम्प प्रशासनद्वारा 12 देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध, 7 देशलाई आंशिक प्रतिबन्ध। र आईसीसी विश्वकप लीग 2 अन्तर्गत गैराती सम्पन्न खेलमा नेपालद्वारा नेदरल्याण्डस 5 विकेटले पराजित। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।